नमस्कार, रेडियो कार्यक्रम कानूनी परामर्शमा तपाईँलाई हार्दिक स्वागत छ। म गीता छिमोरिया। साताको प्रत्येक शनिबार बिहान 10:05 बजेदेखि 10:30 बजेसम्म प्रसारण हुने रेडियो कार्यक्रम कानूनी परामर्श तपाईँले रेडियो नेपालको केन्द्रीय प्रसारण साथै एफएम ब्यान्डको 98.1 MHz सुन्न सक्नुहुन्छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम कानूनी परामर्शको आजको अंकमा हामी जातीय विभेद विरूद्धका कानून, यसको कार्यान्वयन र नयाँ कानूनको आवश्यकताका विषयमा छलफल गर्दैछौं। नेपालको संविधान 2072ले छुवाछुत विरूद्धको हक र दलितको हक गरी दुईवटा मौलिक हकको व्यवस्था गरेको छ। संविधानले भन्छ, कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन। संविधानको भाग 3 धारा 24 मौलिक हक अन्तर्गत छुवाछुत तथा भेदभाव विरूद्धको हकको व्यवस्था छ, जसमा भनिएको छ, कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री, वितरण वा प्रदान गरिने छैन। उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दर्शाउने, जात, जाति वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमको प्रोत्साहन गर्न पाइने छैन भनिएको छ। जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन। यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभाव जन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो कार्यबाट पीड़ित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर उल्लेख गरिएको छ। यसै गरी संविधानको धारा 40 उल्लेखित दलितको मौलिक हक अन्तर्गत दलित समुदायका व्यक्तिहरूलाई राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने व्यवस्था रहेको छ। मौलिक हकमा सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिने उल्लेख छ। विभेद विरूद्ध कानूनी व्यवस्था भए पनि नेपालमा जातीय विभेदका घटना भइरहेका छन्। कानूनमा उल्लेख भएका व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। नेपाल जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको 17 वर्ष भइसकेको छ। यद्यपि विभेदका घटनामा भने कमी आउन सकेको छैन। संविधान र अन्य विभिन्न कानूनहरूमा भएको विभेद विरूद्धको व्यवस्था किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको छैन, आज हामी लेखक तथा अनुसन्धानकर्ता जेबी विश्वकर्मासँग कुराकानी गर्दैछौं। आउनुस कार्यक्रममा उहाँलाई स्वागत गरौं।
टिडी नेपालको स्टुडियोमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
धेरै अनुसन्धानमा पनि हुनुहुन्छ, विभिन्न जिल्लाहरू समुदायमा पुगिराख्नु भएको हुन्छ। विभेदका घटनाहरूलाई चाहिँ पछिल्लो समय यहाँले कसरी हेरिराख्नु भएको छ, कस्तो अवस्था देख्नुहुन्छ?
त्यसैभरि हेर्दाखेरि जति ठाउँमा म पुगे अलिकति विभेदको मात्रालाई हेर्दाखेरि चाहिँ पूर्वी तराईमा एकदमै धेरै विभेदहरू देखिन्छ। त्यसपछि मात्राको क्रमलाई हेर्ने भने हामी जति जति पश्चिम र सुदूरपश्चिम हुँदै जान्छौँ त्यो विभेदको मात्रा चाहिँ त्यतिकै बढ्दो क्रम देखिन्छ। जति धेरै समाजमा विभेद विरूद्धको अभियानहरू अलिक सशक्त हुन्छ, गतिशील हुन्छ, ती ठाउँहरूमा अलिक कम हुँदै गएको भन्ने अनुभूति हुन्छ। जुन जुन ठाउँमा अलिकति बढी त्यो परम्परागत मूल्य मान्यता, संस्कृति, अभ्यासहरू छ, त्यति मात्रै नभएर फेरि यो छुवाछुत भेदभावको कुरा चाहिँ केवल त्यो संस्कृतिसँग मात्रै जोडिएको कुरा होइन, यो चाहिँ राजनीतिसँग जोडिने कुरा हुँदो रहेछ, त्यसपछि अर्थतन्त्रसँग जोडिने कुरा हुँदो रहेछ। समग्रमा हेर्दाखेरि चाहिँ जुन जुन ठाउँमा दलितहरूको अवस्था कमजोर छ त्यो ठाउँमा चाहिँ दलितहरू माथि हुने विभेदहरूको मात्र बढी छ। अझ यसलाई प्रस्ताउन कसरी पनि भन्न सकिन्छ भने छुवाछुत भेदभावलाई हेर्ने कुरा चाहिँ पहिलो कुरा चाहिँ के हुँदो रहेछ भन्दा नीतिगत रूपमा कानुनी रूपमा व्यवस्था गर्ने कुरा महत्वपूर्ण कुरा हो रहेछ। केही मात्रामा 47 सालको संविधानले पनि केही सम्बोधन गर्न खोजेको थियो, 63 को अन्तरिम संविधानले पनि केही व्यवस्था गर्यो, 68 आउँदाखेरि त अन्तरिम संविधानमै रहेर त्यसैको आधारमा रहेर चाहिँ 68 छुवाछुत भेदभाव अन्त्य गर्ने कानुन पनि बन्यो, र 72 आउँदाखेरि संवैधानिक कानुनी व्यवस्थाहरू भयो। त्यो हुनुको पछाडि चाहिँ कमसेकम राजनीतिक रूपमा यो मुद्दा उठेको कारणले भयो, राजनीतिक रूपमा यो खालको समस्यालाई हल गर्नुपर्छ भन्ने खालको एउटा चरणमा देखिएको तदारुकताको परिणाम यो। त्यो कुन थियो भनेर हेर्दाखेरि त 47 पछाडि अथवा 47 पनि जनआन्दोलनको बेला जुन जुन खालको मुद्दाहरू उठ्यो कि पञ्चायती व्यवस्था अन्त्य गर्ने हो भने समाजमा एक खालको न्यायमूलक समानतामूलक समाज बनाउनुपर्छ भन्ने आन्दोलन थियो। त्योभन्दा पछाडि 52 पछाडिको सशस्त्र जनयुद्धको कारण चाहिँ धेरै मानिसहरू युद्धमा जाने र कमसेकम हामी मुक्तिका लागि अब सङ्घर्ष गर्न तयार छौँ अथवा सङ्घर्ष गर्छौँ भनेर दलितहरूको ठुलो हिस्सा त्यो सङ्घर्षमा आन्दोलनमा सहभागी भइसकेपछि चाहिँ यो मुद्दाले राजनीतिक रूप प्राप्त गर्दै गयो। त्यो राजनीतिक रूप प्राप्त गर्दै गरेका कारणले त्यो आन्दोलनमा दलितहरूको संलग्नता भएका कारणले त्यो आन्दोलनमा बलिदानी भएका कारणले कमसेकम यो समुदायको मुद्दालाई हल गर्नुपर्छ भनेर संविधान आयो भनेको यसको मूल कारण के रहेछ भन्दाखेरि राजनीतिक रूपमा स्वीकार गर्ने अवस्थासम्म पुगेको छ र संवैधानिक कानुनी व्यवस्था केही मात्रामा भएको छ। दोस्रो कुरा चाहिँ फेरि छुवाछुत भेदभावको अर्को मुद्दा के रहेछ भन्दाखेरि सामाजिक हैसियत के हुन्छ भन्ने कुराले चाहिँ हाम्रो जस्तो वर्गीय समाजमा चाहिँ कोसँग धन छ, कोसँग सम्पत्ति छ, कोसँग जग्गा छ, कोसँग जमिन छ भन्ने कुराले धेरै कुरा फरक पार्दो रहेछ। फेरि हाम्रो यो वर्गीय समाज चाहिँ कस्तो हुँदो रहेछ भने ठुलाहरूले सानाहरूलाई जतिसम्म सकिन्छ हेप्ने कुरा अथवा दमन गर्ने कुरा हुँदो रहेछ। त्यो खालको व्यवस्था अर्थतन्त्रमा भएको हुने खानेले गरिब मजदुर किसानहरूलाई हेप्ने परम्परा अहिले पनि कायम छ। त्यो कायम हुँदाखेरि चाहिँ दलितहरू फेरि अहिले पनि आर्थिक रूपमा सम्पन्न हुन सकिरहेको स्थिति छैन। त्यसकारणले संवैधानिक कानुनी रूपमा भएका व्यवस्थाहरू पनि हुने खाने वर्गले अरूमाथि गर्ने दमन, श्रमिक वर्गमाथि गरिने दमन वा भेदभावको श्रृङ्खलामा सबैभन्दा तल परेको समुदायमाथि गर्ने अत्याचारको श्रृङ्खला अहिले पनि रोकिएको छ। दोस्रो त्यो कुरा रहेछ। तेस्रो चाहिँ संस्कृतिको कुरा के हुँदो रहेछ भने कसलाई के गर्न हुने वा नहुने भन्ने चाहिँ जुन खालको संस्कृतिको निर्माण भएको छ त्यसले हाम्रो मनोविज्ञान बनाइदिँदो रहेछ। अब त्यो संस्कृति निर्माणको फेरि अरू कानुनी आयाम छ कि 1910 मुलुकी ऐन नै बनाएर कसलाई कस्तो खालको व्यवहार गर्नुपर्छ भन्ने विभेदकारी कानुनै बनाएर विभेद सुरु गरियो, र त्यसको निरन्तरता कस्तो हुन पुग्यो भन्दाखेरि चाहिँ सांस्कृतिक रूपमा मैले कोसँग छलफल गर्न हुने नहुने, कोसँग बोल्न हुने वा नहुने, कोसँग मेरो साथी सङ्गति हुन हुने वा नहुनेदेखि विवाह गर्न हुने वा नहुनेसम्म कुरा चाहिँ त्यो संस्कृति नै निर्माण गरिदियो कि राज्यले विभेद गर्नुपर्छ भन्ने संस्कृति निर्माण गरिदिएको छ। त्यो संस्कृति रूपान्तरण गर्ने काममा चाहिँ त्यो धेरै भूमिका खेल्न सकिरहेको देखिँदैन। राजनीतिक रूपमा के परिवर्तन भयो, अर्थतन्त्रमा अलि बहस त छ तर गरिबीको मात्र घटेको छैन कि गरिब सबैभन्दा बढी दलित हुने छन्, र संस्कृतिको क्षेत्रमा जुन खालको उथलफुथल हुनु जुन खालको रूपान्तरण हुनुपर्ने थियो त्यो नभएका कारणले सबै कुराको योग, सबै कुराको समग्रतालाई हेर्दाखेरि चाहिँ छुवाछुत भेदभावलाई बचाउने यो अवयव अहिले पनि बाँकी छ। त्यसको अर्थमा छुवाछुत भेदभाव पहिलेको भन्दा केही मात्रामा घटेको चाहिँ हो, मानिसहरूमा आएको चेतनाको कारण, त्यो जागरणको कारण, त्यो सङ्घर्षको कारण, तथापि विभेद त अहिले पनि कायमै छ।
भनेको जुन तहमा आजको समयसम्म हामी आइसक्दाखेरि विभेद अन्त्य, जातकै आधारमा कोही कसैलाई पनि विभेद गर्नुहुन्न भनेर लडेको आवाज उठाएको त धेरै लामो समय भइसक्यो नि। यो जति लामो समयसम्म संघर्ष गरिएको छ त्यो संघर्ष अनुसारको परिवर्तन चाहिँ अहिलेसम्म जुन तरिकाबाट हुनुपर्थ्यो वा जुन तहसम्म भइसक्नु पर्थ्यो त्यति चाहिँ भएको छैन भन्ने आएको कुरा
एकदमै जुन अपेक्षा थियो भनौँ न। अब अलिकति राजनीतिसँगै जोड्दाखेरि नेपाली कङ्ग्रेस गठन हुँदाखेरि पनि यो जातको आधारमा हुने विभेदहरू अन्त्य गर्नुपर्छ, नेपाली कङ्ग्रेसले जात मान्दैन भने त्यसरी भनेको घोषणाहरूमा भाषणहरूमा अहिले पनि हामी हेर्न सुन्न पाउँछौँ। कम्युनिस्ट पार्टीहरू गठन हुँदाखेरि त कम्युनिस्टहरूले त वर्गीय रूपमा भने सबै खालको वर्गीय विभेदको पनि अन्त्य गर्ने र समाजमा भएका लैङ्गिक विभेद, जाति विभेद सबै अन्त्य गर्ने भन्ने कुरा त सुरुदेखि नै भन्दै आएको देखिन्छ। तर पार्टीहरूले किन पार्टीमा बढी जोड दिइरहेको छु भने कि राजनीतिक व्यवस्था कस्तो बनाउने भन्ने कुरा पनि पार्टीमा निर्भर हुँदो रहेछ। राजनीतिक व्यवस्था कस्तो बनाउने भन्ने कुरा चाहिँ समाज व्यवस्था कस्तो बनाउने भन्ने कुरा पनि फेरि अन्तत राजनीति पार्टीमै गएर ठोकिँदो रहेछ, किनकि राजनीतिक पार्टीहरूले सरकार बनाउँछन्, सत्ता चलाउँछन्, समाज चलाउँछन् भनिसकेपछि पार्टीहरूले यो मुद्दालाई ठिक ढङ्गले सम्बोधन गर्ने ठाउँसम्म पुर्याएको देखिँदैन। जस्तो अहिले के भनिन्छ भन्दाखेरि त्यो बेलाको ठुलो सङ्घर्ष, बलिदान, आन्दोलनका कारणले मुद्दा स्थापित भयो, जातका आधारमा हुने विभेद अन्त्य गर्नुपर्छ भन्ने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरियो, तर अहिले अन्त्य भयो त भनेर हेर्दाखेरि भएको छैन। म 2-3 दृष्टान्तहरू भन्छु कि पार्टीहरू कति गैर जिम्मेवार भइरहेछन् भन्ने कुरा चाहिँ 2-2.5 वर्षको समयलाई हेर्ने भने चाहिँ सबै जस्तो राजनीतिक पार्टीहरूले आफ्नो अधिवेशनहरू गरे। पार्टीमा अधिवेशन हुने भन्ने कुरा चाहिँ पार्टीले समाजमा भएका अन्तर्विरोधहरूलाई कसरी बुझ्ने, त्यसलाई हल गर्ने विचार, दृष्टिकोण वा कार्ययोजना के हुने भनेर तय गर्ने कुरा हो। तर कुनै पनि पार्टीले नेपालमा जात व्यवस्था छ, दलितहरूमाथि अत्याचार छ र त्यो कुरालाई हल गर्नुपर्छ भन्ने कुरामा कहीँ पनि बहस भएन। त्यसको अर्थ के हो त भन्दाखेरि पार्टीहरूले अब यो मुद्दालाई हामीले संविधान बनाइदिएकै छौँ नि वा कानुन बनाइदिएकै छौँ नि भनेर पन्छिने अवस्था देखिन्छ। त्यो पन्छिने कुरा नै नेपालमा फेरि विभेदलाई बचाइराख्ने कुरा हो भन्ने लाग्छ। दोस्रो चाहिँ सत्ता कसले चलाउँछ वा सरकार कसले चलाउँछ भन्दा ती पार्टीहरूले चलाइरहेछन्। ती पार्टीहरूका नीति तथा कार्यक्रम भर्खरै घोषणा भए प्रदेशहरूमा त्यो घोषणा भइराखेका छन्। त त्यहाँ चाहिँ हाम्रो समाजको मूल चरित्र यो पितृसत्ता अन्त्य गर्ने र जात व्यवस्था अन्त्य गर्ने कुरा चाहिँ हाम्रो नीति तथा कार्यक्रम हुन्छ कि हुँदैन भनेर हेऱ्यो भने कुनै पनि सरकारलाई त्यो खालको महत्त्व छैन, त्यो खालको चासो नै छैन। भनेपछि पार्टीहरू चाहिँ हामीले संविधान एक थान संविधान बनायौँ, एक थान कानुन बनाइदियौँ, त्यसकारण हाम्रो काम सिद्धियो भन्ने तहमा पुगेको छ। जुन कुरा चाहिँ दलितहरूले ऐतिहासिक रूपमा नेपालको लोकतान्त्रिक प्रक्रियामा नेपालको समाजको रूपान्तरणको प्रक्रियामा गरेको बलिदानको अपमान नै हो भन्नुपर्ने हुन्छ। किनभने कानुन बनाएर सबै कुरा हल हुन्थ्यो भनेदेखि त पहिले भइसक्थ्यो। तर हुनुपर्ने चाहिँ के थियो भन्ने मलाई लाग्छ भने कि राजनीतिक पार्टीहरूले बनाएको सत्ताका सबै अवयवहरूमा छुवाछुत भेदभाव अन्त्य गर्ने खालको स्पष्ट दृष्टिकोण सहितका कार्ययोजना हुनुपर्थ्यो, कसैसँग छैन। दोस्रो कुरा चाहिँ संविधान पार्टीहरूले बनाएको एकदमै धेरै दावी गरेर धेरै ठाउँ भाषण सुनिन्छ हो पनि, तर बनाएको संविधानको कार्यान्वयन गर्ने जिम्मा कसको त? हामीले दुई तिन वर्ष अगाडि एउटा अध्ययन पनि गरेका थियौँ कि कहाँ कहाँ समस्या हुँदो रहेछ त भनेर हेर्दाखेरि चाहिँ छुवाछुत भेदभावको घटना भयो भने यो अपराध हो भन्ने कुरा बोध गर्न मान्छेहरू तयार छैनन्। समाजका सबै मान्छेले के थाहा पाउनु पर्थ्यो भन्दाखेरि यो संविधानले भनेको गम्भीर प्रकृतिको सामाजिक अपराध हो भन्ने कुरा बुझाउने काम भएको छैन र बुझेकाहरूले पनि बुझपचाएका छन् एक। दोस्रो चाहिँ तपाईँले भनेपछि कहाँ हुँदो रहेछ भन्दाखेरि घटना भइसके पछाडि यदि पार्टीहरू राजनीतिक दलहरू वा समाजका अगुवाहरू न्यायपूर्ण समाज चाहन्थे भन्दाखेरि कुनै पनि ठाउँमा भएका विभेदको घटनाहरूलाई उठाउने र न्यायिक प्रक्रियामा लिएर जाने दायित्व चाहिँ पार्टीहरूको वा समाजका बुद्धिजीवीहरूको वा समाजका अगुवाहरूको हुनुपर्थ्यो। तर भइरहेको चाहिँ के छ भन्दाखेरि चाहिँ सकभर त्यो घटनाहरूलाई कानुनी प्रक्रियामै जान नदिने, किन भन्दाखेरि यही समाजमा बस्नुपर्छ, मुद्दा लड्यो भनेदेखि त खर्च हुन्छ, तिमीले कहाँ सक्छौ भनेर सुरुमा मुद्दा लड्छु भनेर अलिकति प्रयत्न गर्ने मान्छेलाई ह्यारेसमेन्ट नै सुरु हुन्छ। त्यो गर्ने काममा राजनीति पार्टी र समाजका अगुवाहरू नै छन्। मिले मतमा टुङ्ग्याउने अथवा मेलमिलाप गरेर टुङ्ग्याउने कि कानुनी रूपमा हेर्दाखेरि यति ठुलो प्रकृतिको अपराध चाहिँ कसैले पनि मिलाउन मिल्दैन। दोस्रो चरण कहाँ जाँदो रहेछ भन्दाखेरि प्रहरीमा अब जसरी हुन्छ म मुद्दा त दायर गर्छु भनेर जाहेरी लिएर प्रहरीमा गयो भने प्रहरी जाहेरी दर्ता गर्न तयार छैन, किनभने सधैँभरि विभेद गरिराखेको अनुभव भएका मान्छेहरू त्यहाँ छन् र उसलाई त्यो विभेद जस्तै लाग्दैन। भोग्ने मान्छेले के छ त उसले त्यो अनुभूति त उसलाई थाहा छैन र उसले चाहिँ यो राजनीतिक पार्टीहरूको दबाव र शक्ति समूहहरूको प्रभावमा परेर प्रहरीहरूले पनि त्यो मुद्दा नै दर्ता गर्दैन भनेको जाहेरी नै दर्ता हुँदैन। बल्ल तल्ल त्यो जाहेरी दर्ता भयो भने निकै ठुलो सङ्घर्ष लडाइँ गरेर जाहेरी दर्ता भयो भने पनि फेरि घटनाको अनुसन्धान गर्ने काम त प्रहरीको। अब त्यहाँ प्रहरीले के भन्दो रहेछ भने धेरै जसो घटनामा छ यो कि विभेद भएपछि चाहिँ म विभेदमा परेँ म माथि विभेद भयो भन्ने जाने मान्छेले प्रमाण जुटाउनु पर्ने कुरा त होइन नि त, कि इन्भेस्टिगेसन गरेर प्रहरीले कुन कुन ठाउँमा विभेद भएको भन्ने कुरा पत्ता लगाउनु पर्ने हुन्छ। तर हाम्रो अहिले कानुनको अभ्यास हुँदाखेरि के भइदियो भने जो पीडित हो, जसमाथि अत्याचार भएको छ, जोमाथि विभेद भएको छ, उसले प्रमाण जुटाउनु पर्ने बाध्यात्मक स्थिति जस्तो देखिन्छ। विभेद भइराखेको त आफ्नो कसैले भिडियो खिचेर त बस्ने कुरा हुन्न, प्रमाण आफैले ममाथि विभेद हुँदैछ भने प्रमाण बनाउने कुरा त होइन कि त्यो अनुसन्धानबाट पत्ता लगाउनु पर्ने कुरा पनि फेरि समुदायमाथि के थोपरियो भने विभेद भएको हो भन्ने कुरा प्रमाण ल्याऊ भन्ने तरिकाले प्रस्तुत हुन्छ। फेरि अर्कोतिर जस्तो घटनाकै कुरा गर्दाखेरि रुकुम नरसंहारपछि हामी पनि त्यहाँ पुगेका थियौँ, प्रहरीहरूले घटना अनुसन्धान कसरी गर्यो भनेर हेर्दाखेरि चाहिँ घटना अनुसन्धान गरेर आएका कुराहरूलाई मुचुल्का बनाउँदाखेरि नै बदमासी गरिसक्ने अवस्था हुँदो रहेछ। त्यो दबाव प्रभाव सबै कुरा भएपछि फेरि दबाव प्रभावमा पार्ने राजनीतिक पार्टीहरू नै छन् होइन। भनेपछि त्यो घटना जुन तहमा इन्भेस्टिगेसन हुनुपर्थ्यो, जुन तहमा इन्भेस्टिगेसन भएर त्यसको तथ्यहरू बाहिर आउनु पर्थ्यो, तथ्यहरू नै तोडमोड गर्ने काम हुँदो रहेछ। भनेपछि प्रहरी प्रशासनबाट पनि जुन तहमा त्यो गम्भीरताका साथ त्यो जवाफदेताका साथ काम हुनुपर्थ्यो त्यहाँ पनि हुँदैन रहेछ। त्यसै जान्छ कि जातीय आधारमा हुने विभेदको मुद्दा चाहिँ सरकारवादी मुद्दा हो, सरकारवादी मुद्दा भएपछि यो मुद्दालाई हेर्ने सरकारी वकिल हुने भयो। सरकारी वकिल को छ भनेर हेऱ्यो भने हामीलाई एकदम प्रष्ट चित्र आउँछ कि कम्तीमा 80%भन्दा बढी निश्चित जात समुदायका मान्छेहरू छन्, उनीहरूले सधैँभरि यो जातका आधारमा हुने विभेदलाई अभ्यासै गरिरहेछन् केही अपवादलाई छोडेर हेर्ने भनेपछि त्यो सरकारी वकिलहरूको भूमिका चाहिँ मुद्दालाई बलियो बनाउनेतिर कम र मुद्दालाई कमजोर बनाउनेतिर बढी भएको देखिन्छ धेरै घटनामा। भनेपछि सरकारी वकिलहरू पनि यो मुद्दालाई चाहिँ पीडितलाई न्याय पाउनु पर्छ भन्ने दिशातिर गएको देखिँदैन। 100 मुद्दामा बल्ल तल्ल 2 मुद्दा अदालती प्रक्रियामा आइपुग्छ, त्यो आइपुग्दाखेरि पनि अपवादलाई छोडेर हेर्ने हो भने करिब करिब अहिले को छ भनेर हेर्दा त एकदम पुरुषहरू, पुरुष पनि करिब करिब 87% आधारित खसारेको मात्रै न्यायाधीशहरू हुनुहुन्छ। सधैँभरि आफूले गरिरहेको अभ्यास त्यहाँ पनि छुटेको जस्तो मलाई लाग्दैन। भनेपछि अन्तत गएर अपवादलाई छोडेर धेरै जसो घटनाहरूमा चाहिँ पीडितले न्याय नपाएको अवस्था छ भने यो सबै श्रृङ्खलाले के देखाउँछ भने राज्य सत्ता यो खालको विभेद अन्त्य गर्नुपर्छ भन्ने कुरामा दृढतापूर्वक लागेको छैन। राजनीतिक पार्टीको कुरा गर्दाखेरि त विभेद गर्ने आफ्नो पार्टीको सदस्य भयो भने हुनुपर्ने चाहिँ के थियो भन्दाखेरि विभेद गर्ने सदस्यको पार्टी सदस्य खारेज गरेर कारवाही गर्नुपर्ने थियो, पार्टी त्यो दिशातिर अगाडि बढ्नु पर्थ्यो। सरकारी कर्मचारीले बदमासी गरिरहेछ भनेदेखि त्यहाँ कारवाही गर्नु पर्थ्यो। तर उल्टो के भइरहेछ भन्दाखेरि विभेद गर्ने मान्छेलाई प्रोटेक्सन गर्ने विडम्बनै भन्नुपर्छ कि मलाई एउटा एकदमै लागिरहेको कुरा छ कि हाम्रो पार्टी समग्र सबैलाई म भन्न खोजेको होइन कि हाम्रो पार्टीको सबैजसो पार्टीको नेतृत्वहरूलाई यति ठुलो गम्भीर समस्या पनि हल गर्न पर्छ भन्ने नलाग्ने कुराले चाहिँ पार्टीका नेतृत्वहरू कुन चेतना स्तरमा छन् भन्ने कुरा चाहिँ उजागर गरेको छ भन्ने लाग्छ मलाई।
जति पनि नीतिहरू बनेका छन् ऐन कानूनहरू संविधानमा लेखिएको विषयहरू त्यसको लागि पनि धेरै ठुलो सङ्घर्ष गर्नु परेको छ होइन। अर्को चाहिँ अब जति लेखिएको छ त्यो चाहिँ कार्यान्वयन भइरहेको अवस्था पनि देखिँदैन हामीले। अब यसमा चाहिँ कानूनमा लेखिएको कुरा विभेद गर्न हुँदैन भन्ने कुरा लेखिएको छ, विभेद गर्दा कारवाही हुन्छ भनेर पनि लेखिएको छ, तर त्यो विभेद गर्नेलाई कारवाही गर्नुपर्ने मान्छेले कारवाही गरेन भने चाहिँ जस्तो उजुरी लिनुपर्ने मान्छेले उजुरी लिएन भने होइन अरू कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने जिम्मेवार जो व्यक्ति जो ठाउँमा छ उसले गरेन भने चाहिँ उसलाई के हुने भन्ने व्यवस्था चाहिँ फेरि पनि छैन। को चाहिँ जिम्मेवार बन्नुपर्ने, को जवाफदेही हुनुपर्ने?
कुनै ठाउँमा घटना भयो भने दलितमाथि उत्पीडन हुने वा विभेद हुने घटनाको जिम्मेवारी कार्यकारी प्रमुख प्रधानमन्त्रीले लिनुपर्छ। पोलिटिकल्ली होइन, सिस्टमको कुरा हेर्ने भने प्रणालीगत कुरा हेर्ने भने प्रधानमन्त्री जिम्मेवारी हुनुपर्छ भन्नेको अर्थ चाहिँ कि प्रहरीले इन्भेस्टिगेसन ठिक गरेन भने प्रधानमन्त्री अथवा मन्त्री परिषद अन्तर्गतको गृह मन्त्रालय त्यसमा सबैभन्दा मुख्य जिम्मेवार हुनुपर्छ। त्यति मात्रै होइन, यो चेक एन्ड ब्यालेन्स भनेर हाम्रो धेरै तिनवटा निकायको बारेमा चर्चा त हुन्छ, तर अदालती प्रक्रियामा पुगिसकेको मुद्दा पनि किन धेरै दलितहरूले चाहिँ उत्पीडन हुँदाखेरि पनि त्यति ठुलो अपराध आफूमाथि हुँदाखेरि पनि न्याय पाइरहेछन् भन्ने कुरा चाहिँ अदालतको पनि समीक्षाको विषय हुनुपर्छ कि पर्दैन भन्दा मलाई त्यो चाहिँ हुनुपर्छ भन्ने लाग्छ। किनभने जुन जुन ठाउँमा समस्या छ त्यो ठाउँमा समस्याको समीक्षापछि यो कुरा चाहिँ हल गर्नुपर्छ। त्यसका लागि पनि कार्यकारी प्रमुख प्रधानमन्त्री हुने व्यवस्थापकले मुख्य जिम्मेवार चाहिँ प्रधानमन्त्री नै हुनुपर्छ भन्ने लाग्छ मलाई। त्यसपछि अब अलिकति फेरि हाम्रो संहिताको कार्यान्वयनपछि हेर्दाखेरि चाहिँ प्रदेशको कुरा र स्थानीय तह बढी जोडेर आउँछ। अन्त स्थानीय तह बढी किन जोडेर आउँछ भन्दा दुई तिनवटा कारण छ। एउटा अहिले स्थानीय सरकारको मुख्य जिम्मेवारी र स्थानीय सरकारका प्रमुखहरूले नै भन्ने कुरा चाहिँ हामी संविधानको कार्यान्वयन गर्छौँ भनेर भन्छन्। त्यसो हो भनेदेखि संविधान कुरा हो कि होइन, प्रष्ट ढङ्गले हो। र कुन स्थानीय तहले जात व्यवस्थामा आधारित विभेदहरू अन्त्य गर्नुपर्छ भनेर कार्यक्रम बनायो त भन्दाखेरि एकदमै नगण्य मात्रामा कसैले बनायो भने पनि त्यो बाद मात्र हुने स्थितिमा पुगेछ भने स्थानीय तह जिम्मेवार छैन। दोस्रो कुरा चाहिँ कानुनको कार्यान्वयन गराउने सन्दर्भमा स्थानीय सरकार अन्तर्गत थुप्रै अवयवहरू छन् र स्थानीय सरकारले चाहे अनुसार स्थानीय सरकारको आवश्यकता अनुसार उसले कानुन बनाउनु पनि पाउँछ कि कुनै ठाउँमा जातका आधार हुने विभेदको प्रकृति फरक छ भनेदेखि अहिलेको ऐनले सम्बोधन गर्दैन भने संविधान अन्तर्गत रहेर त्यसले ऐन वा कानुन बनाएर पनि काम गर्न सक्छ। स्थानीय सरकार त्यतातिर जिम्मेवार नै छैन। कुन हदसम्म भन्दाखेरि चाहिँ संवैधानिक कानुनी व्यवस्था के छ भनेर जानकारी गराउने सबैभन्दा मुख्य निकाय त अहिले नजिकको निकाय स्थानीय सरकार हो नि, र उसले दलितको नाममा न कुनै कार्यक्रम छुट्याउँछ, बजेट छुट्यायो भने दुई तिन लाख यसो एक दुई लाख बजेट छुट्याएर कार्यक्रम गरे जसरी बाना बनाएर सिद्ध्याउँछ भनेको त्यो स्थानीय सरकारको जिम्मेवारी त देखिने देखिन। त्यो कुरा पनि फेरि संरचनागत हिसाबले हेर्ने र अहिलेको हाम्रो शक्ति सम्बन्धलाई हेर्ने भने चाहिँ प्रधानमन्त्री त्यसको मुख्य जिम्मेवार हो, किनभने प्रधानमन्त्रीको निर्देशन स्थानीय तह सरकारले पनि त मान्नुपर्छ। प्रदेश सरकारमा अहिले जुन खालको शक्तिको वितरण हुनुपर्थ्यो, जुन खालको शक्ति जुन खालको अटोनोमी हुनुपर्थ्यो, प्रदेश सरकारमा त्यो अटोनोमी छैन कि उदाहरण के भनौँ भने प्रदेशको गृहमन्त्रीले त्यहाँको प्रहरी सञ्चालन गर्न सक्दैन, प्रहरी परिचालन गर्न सक्दैन भनेपछि त त्यसको हैसियत कुन ठाउँमा पुर्याएको छ भनेको देखिन्छ। त्यस हुँदाखेरि चाहिँ समग्र राजनीतिक प्रणालीले जुन खालको रूपान्तरण खोजेको त्यो रूपान्तरण खोजेको कुरालाई चाहिँ यदि साँच्चैकै मनन गर्ने हो भने
यसमा मैले यहाँलाई जोड्न खोजेको कानुनी रूपमा जस्तो बनेका कानुन कार्यान्वयन भएनन् भने चाहिँ फलानु मान्छे जिम्मेवार हुनुपर्ने वा जवाफदेही हुनुपर्ने भनेर चाहिँ बाध्यात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता छ कि छैन?
त्यो त एकदमै जरुरी छ। मलाई त एकदमै किन जरुरी लाग्छ भन्दाखेरि अलिअलि प्रयत्न त भएको होइन, जस्तो अलिक विगतको कुरा सम्झिँदाखेरि छुवाछुत भेदभाव सम्बन्धी ऐनको कार्यान्वयन गर्ने जिम्मेवारी लिने गरेर एउटा कमिटी बनाएको थियो, त्यो चाहिँ प्रधानमन्त्रीको संयोजकत्वमा कमिटी बनाएको छ होइन, त्यो अहिलेसम्म मिटिङ बसेको थाहा छैन भने कतिसम्म त्यो एक्जिक्युटिभ पोजिसनमा भएको मान्छेहरू लाचारी छन् भन्ने कुरा त यही नै हो नि। त्यो हुँदाखेरि त्यो सबै कुरालाई मोनिटरिङ गर्नको लागि एक खालको अनुगमन गर्नको लागि भनेर अर्को एउटा संरचना खडा भयो कि संविधान अनुसार नै राष्ट्रिय दलित आयोगको परिकल्पना गरेर उसको काम चाहिँ राज्यलाई जवाफदेही बनाउने हो भनेर भनियो। तर आयोगहरू कस्तो बने, आयोगको गठन कसरी भयो, आयोगले कसरी फङ्सन गरिरहेछ भनेर हेर्दाखेरि चाहिँ सामान्य गतिविधि गर्ने बाहेक आयोगले गरेको कुरा न त राज्य सुन्न तयार छ कि राज्यले त दलित आयोग, राष्ट्रिय दलित आयोग गठन गर्ने भनेको चाहिँ दलितहरूको मुद्दाको बारेमा आयोगले भनेको कुरा सुझावहरूलाई कार्यान्वयन गर्ने हो नि त, तर ऊ सुन्न पनि तयार छैन। यदि जवाफदेही नै बनाउन सक्ने खालको हाम्रो राष्ट्रिय दलित आयोग वा मानवता आयोगलाई चाहिँ त्यो खालको अधिकार हुने हो भने उनीहरू एउटा तहमा जवाफदेही बनाउने प्रयत्न चाहिँ गर्न सक्छन् जस्तो लाग्छ, किनकि त्यो संवैधानिक हैसियत भएको हुनाले उसले भनेको कुरा राज्यले मान्नुपर्ने हुन्छ। नेपालको अलि एउटा राम्रो सन्दर्भ चाहिँ के छ भन्दाखेरि भर्खरै हामीले भारतको त्यसपछि बङ्गलादेशको पनि केही स्टोरीहरू सुनेका थियौँ, केही मान्छेहरूसँग भेटेका थियौँ। हाम्रोमा अलिकति बढी जबरजस्त चाहिँ के छ भन्दाखेरि गैर दलितको एउटा प्रगतिशील हिस्सा चाहिँ यो मुद्दामा जात व्यवस्थाका आधार हुने विभेद चाहिँ हाम्रो पनि सरकार हो त्यसको विरुद्ध लड्नुपर्छ भनेर आएको देखिन्छ। तुलनात्मक हिसाबले दक्षिण एसियाको अरू देशहरूमा भन्दा हाम्रोमा अलिक फरक देखिन्छ। त्यो चाहिँ एउटा मैले नागरिकसँग जोड्न खोजेको कुरा चाहिँ के भने दलितले मात्रै गरेर हुने कुरा होइन यो। त्यस कारण जो जो जागरुक मान्छेहरू हुनुहुन्छ, जो जो यो खालको व्यवस्था जातका आधार हुने विभेद अन्त्य गर्नुपर्छ भनेर लाग्ने, कमसेकम त्यो मानवतासहित लाग्नुपर्छ भन्ने चेतना भएका मान्छेहरू सबैले लड्नुपर्ने विषय हो र सबैले लड्यो भने फेरि असम्भव पनि छैन।
राजनीतिक दलहरू, नेताहरू, अधिकांश नेताहरू वा चाहिँ माथिल्लो तहमा भएका नेताहरू शिक्षित नै देखिन्छन् भनेको डिग्रीको हिसाबले होइन, एकाडेमिक रूपमा चाहिँ राम्रै पढेको मान्छेहरू पनि देखिन्छन्। तर अब हामीले हेर्दाखेरि यहाँले कुरा गरि नै सक्नुभयो, सचेत गराउने मामिलामा वा चाहिँ कारवाही गर्ने विभेद अन्त्यका लागि अभियानहरू चलाउने भन्दा पनि पीडकहरूलाई कतै न कतै रूपमा संरक्षण गर्ने होइन, त्यो मुद्दालाई त्यतै मिलाउन, पीडितलाई न्याय दिन वा जो चाहिँ अप्ठ्यारोमा परेका छ उसलाई न्याय प्राप्तिको लागि सघाउने भन्दा पनि त्यसलाई त्यतै थामथुम पार्नेमा अलि बढी केन्द्रित देखिन्छन्। राजनैतिक दलहरू र तिनका नेताहरू किन यति धेरै गैर जिम्मेवार भयो होला जस्तो लाग्छ यहाँलाई?
मलाई चाहिँ लाग्छ के भन्दाखेरि पहिलो कुरा त राजनीतिक दलहरू अहिले चाहिँ जनताका आधारभूत समस्याहरू हल गर्नेतिर छन् कि छैनन् भनेर हेऱ्यो भने मलाई चाहिँ त्यो हल गर्नेतिर छन् जस्तो मलाई लाग्दैन। किनभने मुख्य कुरा चाहिँ सत्ता वा शक्ति हो, त्यो सत्ता र शक्ति प्राप्ति गर्ने ध्येय नै सबैभन्दा प्रमुख हो भन्नेतिर राजनीतिक पार्टीहरूलाई देखिन्छ एउटा चाहिँ। अर्को चाहिँ फेरि पार्टीहरूले हेर्ने कुरा चाहिँ कस्तो देखियो भने अघि मैले थोरै अधिवेशनको कुरा पनि उठाएको थिएँ, पार्टीहरूले दलितहरूलाई वा महिलाहरूलाई हेर्ने दृष्टिकोण के हो त भन्ने कुरा चाहिँ फेरि पार्टी हो भनेदेखि चाहिँ पार्टीको वैचारिक नै हुनुपर्दो रहेछ। अहिलेको पार्टीहरूले संविधान कानुनमा छँदैछ नि त भनेर पन्छिने कुरा चाहिँ दलितहरूको मुद्दा वा महिलाहरूको मुद्दालाई हल गर्नुपर्छ भनेर जिम्मेवारी नलिने कुरा हो कि उनीहरू त्यो सैद्धान्तिक वैचारिकबाट मुक्त भइसके अथवा त्यो सैद्धान्तिक वैचारिकबाट टाढा भइसके, उनीहरूलाई आफ्नो वरिपरि सत्ता र शक्ति बाहेक केही पनि उनीहरूले हेर्न चाहिरहेका छैनन्। त्यो सत्ता र शक्ति पनि के का लागि भनेर हेर्दाखेरि चाहिँ यदि यो पोलिटिकल्ली हेर्ने हो भने त सत्ता र शक्ति हुने कुरा चाहिँ जनताको मुक्तिको लागि हुनुपर्थ्यो होला, उत्पीडितहरूको अधिकारको लागि हुनुपर्थ्यो होला, तर यो चाहिँ आफ्ना आफ्ना स्वार्थहरू पुरा गर्ने स्वार्थ समूहहरूको झुन्ड जस्तोमा राजनीतिक दलहरू र नेतृत्व रूपान्तरित हुँदाखेरि समस्या हुँदैछ एउटा चाहिँ। दोस्रो चाहिँ विगतमा गरेको ठुलो बलिदानी वा सबैभन्दा सङ्कटमा पार्टीहरूलाई कसले रक्षा गर्यो, पार्टीहरूलाई कसले सबैभन्दा बढी साथ दियो, कसले सबैभन्दा बढी त्यो पार्टी बनाउने योगदान गर्यो भन्ने कुरामा इतिहासतिर फर्केर हेर्ने चेष्टा अहिलेको पार्टीहरूमा देख्दिनँ म। यदि त्यसो हुन्थ्यो भने पञ्चायतकालमा धेरैजसो दलितहरूको घरमा नेताहरू गएर बस्ने सेल्टर थियो, अन्त बस्दाखेरि त प्रहरीले भेट्न सक्ने सम्भावना कि भूमिगत हुँदाखेरि धेरैजसो दलित बस्तीहरूमा नेताहरू गएर बस्दा रहेछन्। मैले अहिलेको यसो देशभित्र थोरै ठाउँ घुम्दाखेरिको अनुभव पनि नेता आएर बसेका थिए भन्ने दलितहरूको धेरै छन्। तर अर्को कुरा पनि सँगसँगै के छ भन्दाखेरि तिनै नेता फर्केर आयो भने हामीलाई चिन्दैनन् भन्ने पनि छ। फेरि यसको अर्थ कुनै पनि त्यस्तो काम लाग्ने छैनन् भन्न खोजेको होइन, केही पार्टी नेता कार्यकर्ताहरूले काम त गरिरहनु भएको छ, जात व्यवस्था विरुद्ध लड्ने राजनीति दलका नेताहरू पनि हुनुहुन्छ, तर व्यक्तिले गर्ने कुरा र फेरि पार्टी आफैले गर्ने कुरा त्यो सैद्धान्तिक वैचारिक प्रस्तुततासहित कार्यक्रम लिएर जाने, योजना लिएर जाने र गाउँ गाउँमा पुगेर त्यो अभियान चलाउने कुरा चाहिँ फेरि पार्टीको नीति हुनुपर्ने रहेछ, विचार हुनुपर्ने रहेछ। नैतिकता भन्ने कुरा हुँदैन अनि सामाजिक मुद्दामा आफूले गरेको प्रतिबद्धताप्रति फर्केर हेर्नु पर्दैन भन्ने लाग्यो भनेदेखि त त्यो गैर जिम्मेवार हुने बाहेक उनीसँग ठाउँ पनि हुँदैन। यदि जिम्मेवार हुने हो भनेदेखि चाहिँ यो मुद्दालाई फेरि अझै पनि गर्न सकिने ठाउँ छ कि पार्टीहरूले हामीले संवैधानिक कानुनी व्यवस्था बनायौँ भनेदेखि यसो कार्यान्वयन गर्ने कुरा, आवश्यक परेको कुरा संशोधन गर्ने कुरा, साँच्चीकै जनताको अपेक्षालाई पुरा गर्ने हो, साँच्चीकै उत्पीडितहरूको अपेक्षालाई पुरा गर्ने हो, साँच्चीकै दलितहरूको मुद्दालाई हल गर्ने हो भनेर लाग्ने हो भनेदेखि चाहिँ फेरि नेपालमा एकदमै छिटो गतिमा जात व्यवस्था अन्त्य गर्न सम्भव छ, गर्न सकिन्छ।
यसमै अलिकति मैले जोड्न खोजेको जस्तो अब संविधान जारी भयो, संहिताको कुरा, पछि तीन तहको सरकारको कुरा हामीले अलिकति अघि पनि जोड्यौं। जस्तो अब अलिकति म जान खोजेको भनेको कानून निर्माण गर्ने थलो संसद छ, अब हामीले समानुपातिक समावेश पछि होइन छुटेका वर्गहरूलाई थोरै प्रतिशतमा भए पनि सदनमा ल्याउने त्यो प्रयास गरेको छौँ, थोरै भए पनि त्यहाँ आइपुग्नु भएको छ। यसो हेर्दाखेरि चाहिँ यहाँले हेर्दाखेरि चाहिँ अब अहिले संघीय संसद दुईवटा सदन छ, सातैवटा प्रदेशमा प्रदेश सभाहरू छ जसले चाहिँ आफ्नो लागि आफैले कानून बनाउन सक्ने अधिकार राख्दछन्। त्यसै गरी स्थानीय तहले पनि आफ्नो अधिकार क्षेत्रभित्र वा आफ्नो नगरपालिकाभित्रका लागि आफैले पनि कानून बनाउन पाउने अधिकार राख्दछन्। यसो हेर्दाखेरि चाहिँ सदनतिर यहाँले फर्केर हेर्दाखेरि चाहिँ विभेद अन्त्यका लागि जति पनि अब संविधानले भने अनुसारका कतिपय ऐन नियमावलीहरू बनाउने पर्ने कुरा होला वा आवश्यकता पर्यो भने थप कानून नै निर्माण गर्नुपर्ने सन्दर्भ होला, सदनमा विभेद विरूद्ध बहस गर्नुपर्ने विषयहरू होलान्, कस्तो पाउनुहुन्छ त्यो चाहिँ?
अब दलित समुदायको सभासदहरूको संख्या साथै कम छ होइन, अब राष्ट्रिय सभामा ल्याउनै पर्ने बाध्यता भएका कारणले 7 हुनुहुन्छ, प्रतिनिधि सभामा जम्मा 16 हुनुहुन्छ, त्यो ठुलो संख्यामा दलितहरूको सानो संख्या त्यो एकदमै प्रभाव पार्न सक्ने खालको नहुँदो पनि रहेछ। एउटा चाहिँ प्रतिनिधित्व जुन खालको अपेक्षा गरिएको थियो त्यो प्रतिनिधित्व भएको छैन, प्रतिनिधित्व भएको भएपछि पनि भूमिका के दिन्छ भन्ने कुराले धेरै अर्थ राख्दो रहेछ कि अहिलेकै प्रतिनिधि सभामा हेर्ने हो भने दलित समुदायको 16 प्रतिनिधित्व हुँदाखेरि नीति बनाउने संसदीय समितिहरूमा दलितहरू मुख्य पोजिसनमा छन् भन्ने हेर्दाखेरि छैनन् कि सबैभन्दा बढी बहस विमर्श त्यहीँ हुँदो रहेछ। त्यसपछि पार्टीहरूले ती मुद्दाहरू कुनै ऐन वा कानुन बनाउँदाखेरि समुदायसँग छलफल गर्नुपर्छ भनेर कहिले सोध्छन् भनेर सोद्धाखेरि त्यहाँ पनि छैन रहेछ। भनेपछि दलित समुदायको सांसदहरूको भूमिका चाहिँ कस्तो भइदिएछ भन्दाखेरि कुनै विधेयक बन्छ र बनेर आइसकेपछि छलफल गर्ने अथवा त्यसको सैद्धान्तिक विमर्श हुँदाखेरि कहिले कहिले त्यो पनि अवसर पायो भने बल्ल बल्ल कहिले अवसर पायो भने बोल्न पाउने बोलेको कुरा पनि सुनाइ हुने अवस्था नहुने त्यस्तो खालको पुग्दो रहेछ। यदि कुनै समितिको सभापति अथवा विशेष गरी कानुन नै निर्माण गर्ने अथवा त्यसको अन्तर्क्रिया गर्ने छलफल गर्ने समितिको सभापति यदि दलितको भइदिएको भए त्यसले अलिक गति लिन्थ्यो होला। थोरै मान्छेहरू हुँदाखेरि खासै सुनाइ नहुँदो रहेछ, ठुलो संख्यामा एकदम राजनीतिक पार्टीको मुख्य नेतृत्व हुँदाखेरि त सुनवाई हुने कुरा नै भयो होइन, तर पार्टीको पनि मुख्य स्थानमा नहुने त्यो पावरमा नहुने र संसदीय समितिभित्र पनि पावर नहुँदाखेरि धेरै कुरा नसुनि नै हुँदो रहेछ। अर्को कुरा चाहिँ दलित सांसदहरूले गरेको अब एउटा अलिअलि राम्रो काम भनेको चाहिँ घटनाहरू हुँदाखेरि मौका पाउनुभयो भने सुन्ने समयमा वा कुनै बेला समय त्यस्तै परिस्थिति बन्यो भने लिएर आफ्नो कुरा राख्ने काम चाहिँ गर्नुभएको छ, तर धेरै जसो फेरि गैर दलित समुदाय जो जो बोल्नुहुन्छ बोल्ने अवसर पाउने सांसदहरूले यो मुद्दा उठाउनुहुन्न, बल्ल बल्ल पाउँदाखेरि कहिले कहिले आफ्नो कुरा राख्ने उठाउने र संसदको ध्यान आकर्षण गराउने बाहेक त्यति धेरै काम हुन सकेका छैन। अन्त नीतिगत रूपमा ऐनहरू भन्दा पनि त्यही नै कुरा छ, प्रदेशहरूमा जाँदाखेरि दलित समुदायको सांसदहरूको गुनासो के छ भने दलितमाथि कुनै खालको अत्याचार भयो भने हामी बोल्छौँ, अहिलेसम्म गैर दलित समुदायको सांसदले संसदमा उभिएर दलित न्यायको पक्षमा बोलेको सुनेको छैन भन्नुभयो, धेरै पीडादायक कुरा हो यो कि त्यही दलितहरूको मत लिएर जनताको मत लिएर नीति बनाउन जान्छु वा राज्यलाई आवश्यक पर्ने नीति कानुन मात्रै होइन कार्यान्वयन गर्न पनि दबाब दिन्छु भनेर गएको मान्छे संसदमा पुगिसकेपछि दलितको मुद्दा एक्सेप्ट गर्ने बोल्दैन भनेको चाहिँ निकै डरलाग्दो कुरा हो। धेरै जसो प्रदेश सभाहरूमा हालत यस्तै छ, कतै कतै अब बात बाहेक बोले मात्रै हो, नत्र योभन्दा अघिल्लो 5 कार्यकालमा पनि प्रदेशसभा सदस्यहरूसँग छलफल हुन्थ्यो, उहाँले कुरा गर्दाखेरि हाम्रो मुद्दा हामी बाहेक कसैले उठाउँदैन भन्नुहुन्थ्यो, त्यसको अर्थ यदि उहाँहरू पनि नभए के हुन्थ्यो, उहाँहरू पनि नभए भए त त्यो मुद्दा कहीँ रेकर्डसम्म पनि नहुने रहेछ। प्रयत्न गरिरहनु भएको छ तर शक्ति संरचना के छ भन्दाखेरि चाहिँ दलितहरूले भनेका कुरा बोलेका कुरा सहजै सुनिने स्थितिमा छैन, सुने पनि मनन गर्ने स्थितिमा छैन, अलिअलि मनन गरे भने पनि त्यो निर्णय गर्ने प्रक्रियामा हस्तक्षेप गर्न सक्ने अवस्थामा पुगेको छैन। त्यो नहुनुको पछाडि फेरि जुन खालको प्रतिनिधित्व प्रणाली हामीले अपेक्षा गर्यो कमसेकम समानुपातिक प्रतिनिधित्व हुन्थ्यो भने त्यसले फरक अर्थ राख्थ्यो होला, अहिले भएका सांसद निकै ठुलो संख्या त्यहाँ हुन्थ्यो होला। जस्तो 68 जुन जातीय भेदभाव तथा छुवाछुत कसोसलाई ऐन आयो त्यो बेला दलितहरूको संख्या 601 50 हुनुहुन्थ्यो क्या, ठुलो संख्या थियो, 50 ककस थियो भनेको हामी एकै ठाउँमा छौँ भन्ने एउटा बल थियो। त्यसो हुँदाखेरि चाहिँ अरू पार्टीहरूले अरू विरोधै गर्न त्यो खास विरोध त भएन, तथापि विरोध गरे पनि ठुलो संख्या छ भन्ने कुराले अर्थ राख्थ्यो नि त, तर अहिले त्यो संख्या पनि होइन। भनेपछि संसदभित्र त्यो खालको जुन स्पेस हुन्थ्यो त्यो स्पेस पाइराखेको देख्दिनँ म, र त्यो स्पेस नपाइसकेपछि मुद्दाहरूलाई जबरजस्त राख्न सकेको पनि देखिँदैन, र कुनै अरू विकल्प विधिहरू खोज्न सकिन्थ्यो, त्यो विधि विकल्प खोज्ने प्रोएक्टिभनेस पनि दलित समुदायको सांसदहरू त्यति धेरै देखिँदैन। यो दुई तिनवटा कुरा नभएपछि त फेरि संसदमा प्रतिनिधित्व हुने झिलिमिली सबै रङका त देखिने तर खास हुनुपर्ने कुरा
अलिकति शक्तिशाली आवाज चाहिँ आउन
नसक्ने अवस्था चाहिँ छ।
छोटो समयमा आज हामीले छलफल गर्यौं, आगामी दिनमा पनि हामी विभिन्न यो मुद्दासँग रहेर विभिन्न पाटोहरूमा छलफल गर्छौं। अहिले चाहिँ आफ्नो व्यस्त समयको बावजुद रेडियो नेपालको स्टुडियोसम्म आएर कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धेरै
धन्यवाद।
धन्यवाद लेखक तथा अनुसन्धानकर्ता जेबी विश्वकर्मालाई। यही कुराकानी सँगै हामी कार्यक्रम कानूनी परामर्शको अन्त्यतिर आइपुगेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्ना सल्लाह र सुझाव हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि हामीलाई हाम्रो इमेल ठेगाना radionepalprogram@gmail.com इमेल गर्न सक्नुहुन्छ। कार्यक्रम कानूनी परामर्शमा अर्को हप्ता नयाँ विषयका साथ उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी मोहन काफ्लेलाई धन्यवाद दिँदै म गीता चिमोरिया बिदा भएँ। नमस्कार।